नमस्कार, अन्तरसंवादबाट म सन्तोष रेग्मी। अन्तरसंवादमा हामी हरेक दिन बिहान समसामयिक विषयमा कुराकानी गर्ने गर्दछौं। पछिल्लो दिनमा कोरोना भाइरस संक्रमणको जोखिम अत्यधिक बढ़ेर गएको छ। हिजो काठमाडौँ उपत्यकामा 106 जना सहित देशभर 464 जनामा संक्रमण पुष्टि भएको छ भने हिजो एकै दिन 5 जनाको देशभरमा मृत्यु भएको छ। समुदाय स्तरमा संक्रमण फैलिएको पाइएपछि जोखिम नियन्त्रणका लागि सजगता र सतर्कता आवश्यक रहेकोमा सम्बद्धहरूले जोड़ दिएका छन्। सरकारले जोखिम नियन्त्रणका विभिन्न क्रियाकलाप अगाडि बढ़ाएको जनाएको छ। त्यसका लागि सवारी साधनको आवत जावतमा जोर बिजोर प्रणाली लागू गरिएको छ। जहाँ जहाँ बढ़ी संक्रमित छन् ती क्षेत्रमा यो प्रणाली लागू छ भने परीक्षण स्थल अस्पताल लगायतको व्यवस्थामा जोड़ दिएको स्वास्थ्य मन्त्रालयले हिजो जनाएको छ। कोविड 19 को संक्रमण बढ़दै गएपछि त्यसको रोकथाम र नियन्त्रणका लागि काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयहरूले अत्यावश्यक बाहेकका सेवा स्थगित गर्ने निर्णय पनि हिजै गरेका छन्। काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सरकारवाला निकायका प्रमुख सहितको हिजोको संयुक्त बैठकले भोलि आइतबारदेखि लागू हुने गरी भदौ 8 गतेसम्म सेवा स्थगित गर्ने निर्णय गरेको हो। आजको संवादमा हामी यिनै विषयमा कुराकानी गर्नेछौं। कुराकानीका लागि हामीसँग प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल। सिडु साहब,
हजुर,
स्वागत छ यहाँलाई।
धन्यवाद।
मूलत संक्रमण अब अत्यधिक बढेर जाने देखियो भन्ने सम्बद्धहरूको विज्ञहरूको धारणाहरू आएको छ र उपत्यकाको 136 ठाउँमा संक्रमित भेटिएका छन्, जसको ट्राभल हिस्ट्री चाहिँ अब अध्ययनका लागि अभ्यास अगाडि बढ़ाइएको छ, प्रक्रिया अगाडि बढ़ाइएको छ, निकै चाहिँ समस्याग्रस्त हुने अनुमानहरू गरिएको छ। हिजो यहाँहरूले संयुक्त बैठक बस्नुभयो, त्यसमा तीनवटा जिल्लाका सिडो साहबहरू पनि हुनुहुन्थ्यो र सम्बद्ध निकायका प्रमुखहरू पनि हुनुहुन्थ्यो। मूलत के चाहिने कुराहरू आयो त्यसमा?
अब यो यहाँले नै पृष्ठभूमिमा उल्लेख गरिसक्नुभयो। वास्तवमा काठमाडौँ संघीय राजधानी पनि हो र यहाँ अब बसोबासको घनाबस्तीको कारणले गर्दाखेरि संक्रमण फैलियो भनेदेखि त्यो चाहिँ भोलि खपिन सक्नुहुन्छ भन्ने हिसाबले हामीले चाहिँ पूर्व सावधानी अपनाएर हामीले तीनटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठक आयोजना गरेर हामीले बेसिकल्ली जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवाहरू मध्ये अत्यावश्यक बाहेकका सेवाहरूलाई चाहिँ हामीले भदौ 25 गते आइतबारदेखि साउन 25 गते आइतबारदेखि भदौ 8 गते सोमबारका दिनसम्मको लागि हामीले स्थगित गरेका छौँ। मुख्यत हिजो भएको निर्णय त्यही नै हो।
छलफलमा मूलत विभिन्न क्षेत्र सम्बद्धहरूलाई यहाँहरूले सहभागी गराउनु भएको थियो, के कुराहरू आयो? जस्तो अब संक्रमणकै सन्दर्भमा भन्यो भने निकै जटिल अवस्था बन्दै जाने देखिन्छ, किनभने पहिलो कुरा त 136 ठाउँमा संक्रमित भेटिएका छन्, त्यो फरक फरक ठाउँहरू हो, र अर्को कुरा सक्रिय संक्रमितको जुन हामी कुरा गर्दथ्यौं विगतमा कि होइन हामी कहाँ सक्रिय संक्रमितहरू कम छन्, लक्षण भएका संक्रमितहरू कम छन्, तर उपत्यकामा कस्तो देखिन्छ भने 982 जनामा कोरोना संक्रमण छ, तीमध्ये 646 जना सक्रिय छन् भनेको चाहिँ यो एकदमै फैलन सक्ने जोखिम उच्च स्तरमा छ। त्यसमा पनि छलफल भयो कि अवस्था यस्तो यस्तो छ भन्ने विषयमा ती सम्बद्ध निकायहरूका तर्फबाट केही कुराहरू आयो यहाँलाई?
हामीले चाहिँ अब हाम्रो अब दैनिक जस्तो हामी समीक्षा गर्छौँ, विश्लेषण गर्छौँ, अब यो संक्रमणको स्थितिको बारेमा स्वास्थ्य सम्बद्ध तलाधिकारीहरू पनि त्यहाँ हुनुहुन्छ, त्यस्तै तपाईँको सुरक्षा अधिकारीहरू पनि हुनुहुन्छ र हाम्रै पनि हाम्रो अध्ययन अनुगमन हुन्छ। त्यो हेर्दाखेरि के देखियो भनेदेखि अब उपत्यकामा अब सबै अब सवारी साधनहरू निर्बाध रूपमा चलेका छन्, त्यस्तै सेवा प्रवाह पनि सबै कार्यालयहरूमा भएका छन्। तर सेवा प्रवाह गर्दाखेरि नेपाल सरकारले के भनेको छ भनेदेखि प्रोटोकल, स्वास्थ्यको प्रोटोकल चाहिँ अनिवार्य रूपमा पालना गर्नुपर्छ सेवा प्रवाह गर्दाखेरि प्रत्येक कार्यालयले, प्रत्येक प्रतिष्ठानले, प्रत्येक अर्गनाइजेसनले त्यो गर्नुपर्छ भन्ने हिसाबमा चाहिँ अब प्रोटोकल पालना गराउने जुन सरकारको उद्देश्य हो त्यो अनुसार सेवा प्रवाह हुँदै जाँदाखेरि भिडभाड बढ्ने होइन, मान्छेहरूले चाहिँ मास्क नलगाइ हिँड्ने त्यो खालको प्रवृत्ति देखियो। यसै गरी जिल्ला प्रशासन कार्यालयमा पनि अब भिड अत्यधिक बढ्दै गएको कारणले गर्दाखेरि झन जोखिम बढ्ने सम्भावनालाई हामीले दृष्टिगत गरेर हामीले सम्बद्ध पक्षहरूमा हामीले छलफल गऱ्यौँ, विश्लेषण गऱ्यौँ। यो दैनिकको समीक्षाको आधारमा हामीले के निष्कर्षमा पुग्यौँ भने तत्काललाई अहिलेको लागि चाहिँ हामीले यो भिडभाडलाई कम गर्नको लागि, मान्छेको आवागमनलाई व्यवस्थित गर्नको लागि र मास्क प्रयोग गर्ने जुन बानीलाई बसाउनको लागि हामीले चाहिँ तत्कालको लागि हामीले यो अत्यावश्यक बाहेकका सेवाहरूलाई चाहिँ हामीले स्थगित गरौँ। त्यसपछि हामी अब यसको समीक्षा गर्दै गर्दै हामी जान्छौँ र हामीले सेवा स्थगित गरेर हामी के गर्छौँ भने अब हाम्रो एउटा संयन्त्र पनि हामी निर्माण गरेका छौँ कि प्रत्येक कार्यालयहरूमा, प्रत्येक प्रतिष्ठानहरूमा सेवा प्रवाह गर्दाखेरि प्रोटोकलको पालना भएको छ कि छैन, प्रोटोकललाई के कसरी पालना गरिएको छ भन्ने हिसाबमा हामी अनुगमन पनि गर्छौँ र अनुगमनलाई हामी अब तीव्रता दिन्छौँ र त्यो अनुगमनको आधारमा अरू थप निर्णय पनि हामी गर्छौँ। तर अहिले तत्कालको लागि चाहिँ हामीले मुख्य भनेको के रहेछ भने यो कोभिडको विज्ञहरूको कुरा सुन्दाखेरि हामीले के थाहा पाएका छौँ भनेदेखि तिनवटा कुराहरू चाहिँ बेसिकल्ली हामीले ध्यान दिनुपर्ने, एउटा कुरा मास्क अनिवार्य लगाउनु पर्ने, अर्को तपाईँको सोसियल डिस्टेन्सिङमा रहनुपर्ने र अर्को सेनिटाइजरको प्रयोग गर्नुपर्ने, सिम्पल यो तिनवटा कुरा चाहिँ हामीले गर्नै पर्छ। यो नगरिकन सुख छैन, किनभने अब अहिले लकडाउनमा हामी जान सक्दैनौँ, लकडाउन हामीले झेलिसकेका छौँ 120 दिनसम्म। त्यस कारणले गर्दा यसका चाहिँ धेरै इफेक्टहरू, धेरै त्यसका असरहरू पनि देखिन सक्ने भएको कारणले गर्दा हामीले व्यापारलाई पनि सहजीकरण गर्नु छ, तपाईँको चाहिँ अब सेवालाई पनि प्रवाह गर्नु छ, यस बिचमा हामीले यो तपाईँको चाहिँ सङ्क्रमणको जोखिमलाई पनि न्यूनीकरण गर्नुपर्ने परिस्थिति छ। त्यस कारणले गर्दाखेरि यो सम्बद्ध सरकारवाला विज्ञहरूको चाहिँ परामर्शको आधारमा हामीले जिल्ला स्थित हाम्रो डिडिएमसी भन्ने छ त्यो समिति, हाम्रो जिल्ला सुरक्षा समिति छ, त्यसको आधारमा हामीले चाहिँ छलफल गरेर एउटा निष्कर्षमा हामी के पुग्यौँ भने तत्कालको लागि सिडिओ कार्यालयबाट प्रवाह हुने सेवाको लागि मात्रै, अन्य कार्यालयको लागि हामीले भनेका छैनौँ, तर सिडिओ कार्यालयले प्रवाह गर्ने सेवालाई हामीले संकुचन गऱ्यौँ, अहिले स्थगन गरेका मात्रै हौँ अहिले। त्यस कारणले अब हामीले परिस्थितिलाई हामी विश्लेषण गर्छौँ र हामी मैले भने भोलिदेखि हामी अनुगमनमा एकदम रिगरसली हामी अनुगमनमा जान्छौँ, जस्तो ब्याङ्कमा जान्छौँ हामी, ब्याङ्किङ वित्तीय सेक्टरमा हामी जान्छौँ, प्रतिष्ठानहरूमा हामी जान्छौँ, सपिङ मलतिर हामी जान्छौँ, त्यस्तै भाटबाट नै लगायतै जहाँ अलिक बढी भिडभाड हुन्छ त्यो त्यस्ता ठाउँ स्थलहरूमा हामी चाहिँ प्रत्यक्ष हामी अनुगमन गर्छौँ। र किनभने भिड गर्नु भनेको जोखिम निम्त्याउनु हो, जोखिमले सङ्क्रमण बढाउँछ, सङ्क्रमणले ठुलो क्षति पुर्याउन सक्छ, त्यस कारणले गर्दाखेरि यस पूर्व सावधानी अप्नाउनु पर्ने जरुरी देखिएको कारणले गर्दाखेरि हामीले त्यो निष्कर्ष निकालेका हौँ र त्यो निर्णय गरेका हौँ।
सिरु साहब, जस्तो अब मान्छेहरूमा एउटा खालको त्रासको वातावरण पनि छ र केही सरकारले केही गरोस् भन्ने खालको एउटा अपेक्षा पनि आम सर्वसाधारणबाट भइरहेको छ, तर कस्तो खालको अपेक्षा छ भने मलाई चाहिँ असर नगरोस्, यो अब एकदम फरक खालको अनुभूति अहिले पाइन्छ। यसको प्रभाव हिजो मात्रै पनि यहाँहरूले जुन चाहिँ निर्णय गर्नुभयो कि जिल्ला प्रशासन कार्यालयहरूबाट हुने चाहिँ कार्यक्रमहरू, त्यहाँका कामहरूमा संकुचन गर्ने, यहाँकै शब्दमा केही चाहिँ स्थगित गर्ने, जुन हिजोको त्यो कुरालाई बाहिर कसरी आयो भने होइन अब यो चाहिँ काठमाडौँमा चाहिँ तीनवटा जिल्लाका सिरु साहबहरूको बैठक बस्यो, अब कार्यालयहरू बन्द गर्ने चाहिँ भन्ने खालका सम्मको कुराहरू आयो, त्यो चाहिँ उनीहरूको आम मान्छेको त्यो मनोविज्ञानसँग जोडिएको कुरा कहीँ न कहीँ त्यो कुराले चाहिँ हल्ला चाहिँ पायो। अर्को कुरा, हिजो नै स्वास्थ्य मन्त्रालयले आग्रह के गर्यो भने कार्यालयहरूमा सिफ्ट गर्नुहोस् या कटौती गर्नुहोस्, जसरी हुन्छ अलिकति भिडभाड कम गर्नुहोस् भन्ने खालको, यो दुईटा कुरालाई जोडेर हिजो चाहिँ त्यस्तो खालको हल्लाहरू बाहिर आयो। कतिपय सञ्चार माध्यमहरूले पनि सटडाउन भन्ने शब्दहरू प्रयोग गरेर त्यसरी लेखेका छन्। वास्तवमा यो के त्यो अवस्थातिर हामी जाँदैछौँ अथवा त्यो विषयमा कुनै समीक्षा भयो?
अब यसमा चाहिँ मैले भने नि, यसमा अब हामी प्रत्येक व्यक्ति सजग हुनुपर्ने देखिन्छ, होइन कुनै एउटा कार्यालय, कुनै एउटा निकायले मात्रै कोभिड नियन्त्रण गर्न सक्छ भन्ने भ्रम चाहिँ हामी कसैले नपाले हुन्छ, किनभने यो सबैलाई लाग्छ, यो जतिखेर पनि आउन सक्छ, यो नियन्त्रणभन्दा बाहिर जान सक्छ भन्ने जुन एउटा विज्ञहरूको जुन एउटा चाहिँ धारणा आएको छ, यसबाट हामीले पूर्व सावधानी अप्नाउनु चाहिँ नितान्त जरुरी छ क्या। त्यस कारणले गर्दाखेरि अहिले सिडिओ कार्यालय, तिनवटा सिडिओ कार्यालय बसेर यो चाहिँ हेफाजाले निर्णय गरे भन्ने कुरा चाहिँ अब त्यो मलाई चाहिँ त्यति उपयुक्त जस्तो त्यो धारणा मलाई लाग्दैन। किनभनेदेखि हामीले त के भनेका छौँ भनेदेखि, अब नेपाल सरकारले पनि के भनेको छ भने सेवा प्रवाह गर्नुहोस् तपाईँको कार्यालयमा, तर प्रोटोकल पालना गर्नुहोस्, गराउनुहोस्, होइन यो भनेको छ। त्यस कारणले गर्दाखेरि हामीले सबभन्दा ठुलो कुरा चाहिँ जोखिमलाई बढ्न नदिनु हो क्या। हाम्रो उद्देश्य, सबैको उद्देश्य भनेको जोखिम बढ्न नदिनु। जस्तो हामीले 6 गतेबाट लकडाउन ओपन गरिसकेपछि अलिकति सङ्क्रमण बढ्दै बढ्दै गएको देखिन्छ नि त, त्यस कारणले गर्दाखेरि भिडभाड बढ्ने, मान्छेको आवागमन बढ्ने हुँदा स्वाभाविक रूपमा तपाईँको चाहिँ यो जोखिम चाहिँ बढेको देखिन्छ। त्यस कारणले गर्दाखेरि यसलाई, यो भिडलाई कम गर्ने, भिडलाई कम गर्ने अहिलेको लागि हामीले के गर्यौँ भन्दा, योभन्दा अगाडि हामीले के गर्यौँ भनेदेखि तपाईँको डे अल्टरनेटमा हामीले जस्तो बार मिलाएर तपाईँको पालिका वाइज हामीले चाहिँ सेवा प्रवाह गऱ्यौँ। हामीले जस्तो आइतबार र मङ्गलबारलाई महानगरपालिका भने अरू अरू बारको लागि अरू अरू पालिका हामीले त्यसरी पनि हामीले चाहिँ एउटा अभ्यास हामीले हेर्दाखेरि तैपनि तपाईँको भिड चाहिँ घटेन क्या। भिड नघटेपछि तपाईँको के भयो भने, अब यसको उपाय त हामीले अवलम्बन गर्नु पर्यो, किनभने सेवा प्रवाह गर्दाखेरिको फाइदा र सेवा प्रवाहमा चाहिँ गोलमाल भएर तपाईँको चाहिँ भिडभाड बढेर सङ्क्रमण बढ्दाखेरिको चाहिँ नोक्सानी हामीले हिसाब गरौँ त। त्यस कारणले गर्दाखेरि हामीले अहिलेको लागि हामीले सटडाउन, सर्भिस सटडाउन गर्नुको अर्थ के हो भनेदेखि, तपाईँको पब्लिकलाई हामीले भनौँ, सबै हामीले बुझ्नुपर्ने कुरा के हो भने भिड कम गर्नु हो, भिड कम। अहिले स्वास्थ्य विश्व स्वास्थ्य सङ्गठनले भनेको कुरा के हो भने, सोसल डिस्टेन्सिङ भएपछि वास्तवमा हामी सङ्क्रमणबाट जोगिन सक्छौँ भन्ने चाहिँ स्पष्ट धारणा छ। त्यस कारणले गर्दाखेरि जिल्ला प्रशासन कार्यालय जस्तो एउटा भनौँ न, अब सबै सरकारवालाहरू निकायहरूको चाहिँ एउटा चाहिँ भनौँ न सरकार राख्ने संस्था पनि भएको कारणले गर्दाखेरि स्वाभाविक रूपमा यहाँ भिड बढ्यो, भिड बढ्यो। जस्तो पासको लागि भिड बढाएको छ, नागरिकताको लागि, राहदानीको लागि मान्छेहरूको खचाखच भिड। त्यस कारणले गर्दा यसलाई के गरौँ त भन्दाखेरि, अहिले तत्काल र यो कार्यालय प्रमुखले सेवाको मोडालिटी परिवर्तन गर्न सक्ने, सेवालाई सङ्कुचन गर्न सक्ने, त्यसलाई चाहिँ आवश्यक व्यवस्था गर्न सक्ने भन्ने हामीलाई अधिकार पनि छ। त्यस कारणले गर्दाखेरि हामीले तीनटै जिल्लाको संयुक्त बैठक आयोजना गरेर हामीले अहिलेको लागि यो भिड कम गर्नको लागि हामीले चाहिँ र यो भिड कम गर्नको लागि हामीले सेवालाई स्थगन गरेको परिस्थितिमा हामी अब के गर्छौँ भने हाम्रो काम चाहिँ कता सिफ्ट हुन्छ भने अनुगमन गर्नुपर्नेछ एकदमै किनभने मान्छे जथाभावी मास्क नलगाइ पनि हिँडेको स्थिति छ भिडभाड गरेर चाहिँ मान्छेहरू चाहिँ हिन्डुल निर्वाध रूपमा हिन्डुल गरेको स्थिति
सिडु साहबको यो अनुगमनकै सन्दर्भमा कुरा गर्दाखेरि अनुगमन जिल्ला प्रशासन कार्यालय सिडु साहबहरूको त्यो अधिकारको कुरा पनि हो र त्यो कर्तव्यको कुरा पनि हो त्यसमा यहाँले अघिदेखि नै जोड दिइरहनु भएको छ कि अब हामी भोलिदेखि अनुगमनमा जान्छौँ यसको सन्दर्भमा कुरा गर्दाखेरि अहिले महत्वपूर्ण सन्दर्भ के छ भने कतिपय संक्रमितहरू नै सम्पर्कमा नआएको कतिपय भागेको हामीले पनि सुनिरहेका छौँ कतिपय अस्पतालहरूबाट पनि संक्रमितहरू भागेको यस्ता खालका जुन कुरा छन् जसमा चाहिँ संक्रामक ऐन 2020 पनि आकर्षित हुन्छ अब हामीले सम्झाउने सन्दर्भ यहाँले अघि भन्नुभयो पहिलो कुरा त सम्झाउने कुरा मास्कको अनिवार्यताको सन्दर्भमा सामाजिक दूरीको सन्दर्भमा सेनिटाइजरको सन्दर्भमा सम्झाउने कुरा दोस्रो भएन भने कडाई गर्ने सन्दर्भ पनि चाहिँ सिडु साहबहरूको भूमिका अन्तर्गतमा हुन्छ त्यसमा हाम्रा योजनाहरू कार्यक्रमहरू के छन्
अहिले हामीले के गरेका छौँ भने अहिले हामीले करिब करिब 2000 हाराहारीमा काठमाडौँमा 2000 हाराहारी मान्छेहरूलाई हामीले जरिवाना गरेका छौँ हामीले के गर्यौँ भन्दाखेरि तपाईँले भन्नुभएको जस्तै अब सम्झाउँदा नहुँदाखेरि के गर्ने त भन्दाखेरि हामी अब कानुनी प्रक्रियामा हामी जानुपर्ने हुन्छ त्यसमा हामीले चाहिँ 100 रुपियाँ जरिमाना संक्रामक रोग ऐन 2020 अनुसार यो उल्लङ्घन गर्नेलाई 100 रुपियाँ जरिमाना र 1 महिनासम्म कैद गर्ने हाम्रो कानुनी अधिकार छ त्यो हिसाबमा हामीले अहिले प्रारम्भमा हामीले के गर्यौँ भन्दाखेरि मान्छे एउटा रसिद काटेर किनभने मान्छेलाई पक्रेर ल्याएर बयान गराउन पनि गाह्रो हुन्छ त्यही संक्रमण होला भन्ने डर त्यस कारणले गर्दा अन द स्पोट हामीले चाहिँ एउटा रसिद छापेर मास्क प्रयोग नगरेको कारणले गर्दाखेरि 100 रुपियाँ जरिमाना तिरेको छु आइन्दा यसो गर्ने छैन भन्ने सही गराउने ठाउँ राखेर हामीले चाहिँ प्रहरीमा प्रत्येक प्रहरी बिचमा हामीले चाहिँ यो रसिद प्यार हामीले पठायौँ र उहाँहरूले यो जरिमाना गर्नुभएको छ यो हाम्रो पहिलो स्टेप हो अब यसले पनि भएन भने हामी कैदमा पनि जान सक्छौँ किनभने कैद पनि गर्ने हाम्रो हामीलाई अधिकार छ त्यस कारणले गर्दाखेरि यो बृहत्तर हितको लागि आम स्वास्थ्यको हितको लागि सरकारको लागि हामीले चाहिँ यो अहिले जरिमानाबाट हामी गएका छौँ र अब जरिमानाले भएन भने हामी कैद पनि गर्छौँ किनभने नि यो भन्न खोजेको कुरा सरकारले बारम्बार भनेको पनि छ विज्ञापनमा यो कुराहरू बजिरहेछ शब्दचित्रबाट बजिरहेछ यहाँहरूको मिडियाबाट पनि आइरहेछ किनभने तिनवटा कुरा ध्यान दिनुपर्छ भनेर सरकारले भनेको छ भिडभाडमा नहिँड्नुहोस् अत्यावश्यक कामभन्दा बाहेक नहिँड्नुहोस् मास्कको प्रयोग गर्नुहोस् अब यस्तो कुरा यो सामान्य कुरालाई पनि हामीले नेग्लिजेन्स गर्यौँ भने त मैले त सहनुपर्छ कसको कारवाही भन्दा प्रशासनको कारवाही होइन कोभिडको कारवाही सम्झिनुपर्ने हुन्छ मैले सहनुपर्ने हुन्छ त्यस कारणले गर्दाखेरि प्रत्येक व्यक्ति प्रत्येक इन्डिभिजुअल्सले चाहिँ के ध्यान दिनु पर्यो भने यो भयङ्कर डरलाग्दो रोग हो यो यसमा चाहिँ व्यवस्थापनमा चुनौती हुन्छ सम्भावना छैन गाह्रो छ त्यस कारणले गर्दाखेरि हामीले चाहिँ आफू सुरक्षित हुनको लागि आइसोलेसनमा बस्ने घरभित्र बस्ने अत्यावश्यक कामभन्दा बाहिर निक्लिने यही नै रहेछ यसको उपाय भनेको त यो विश्वले अनुभव गरेको कुरा हो त्यस कारणले गर्दाखेरि यसमा चाहिँ हामी सबै सचेत हुनु पर्यो के म सचेत हुनु पर्यो तपाईँ सचेत हुनु पर्यो अनि नै रोकथाममा सहयोग हुन्छ त्यस कारणले गर्दाखेरि अब यो हिसाबमा हामी यो अभियानमा हामी लागेको हुनाले गर्दाखेरि अहिले म भनौँ न मेरो अनुरोध पनि के छ भनेदेखि तपाईँको हामी सकेसम्म हामी अत्यावश्यक कामभन्दा बाहिर निक्लिँदै ननिक्ल्यौँ अहिले जात्रा गर्ने पर्व गर्ने अहिले धुमधडाका गर्ने बेलै छैन अहिले त यसको यो सन्त्रासलाई हामीले यसबाट बस्नको लागि त हामी आफै सुरक्षित हुनु पर्यो नि सेल्फ डिसिप्लिन हुनु पर्यो सेल्फ कन्ट्रोल हुनु पर्यो होइन आफू सेल्फ सचेत हुनु पर्यो कि
आदरणीय श्रोता हामी रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तरसम्वादमा छौँ अन्तरसम्वादमा आज हामी पछिल्लो दिनमा कोरोना भाइरस संक्रमणको जोखिम अत्यधिक बढेर गएको सन्दर्भमा हिजो काठमाडौँ उपत्यकामा 106 जनासहित देशभर 464 जनामा संक्रमण पुष्टि भएको छ काठमाडौँ उपत्यका अझै बढी जोखिममा देखिएको छ किनभने उपत्यकाका 136 ठाउँमा संक्रमित भेटिएका छन् काठमाडौँ उपत्यकामा सक्रिय संक्रमितको संख्या पनि निकै उच्च छ किनभने यहाँ 982 जनामा कोरोना संक्रमण देखिएको छ त्योमध्ये 646 जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ यहाँको अवस्था निकै जटिल छ यही जटिल अवस्थालाई लिएर सरकारका विभिन्न निकायहरूले पनि विभिन्न खालका निर्णयहरू गरेका छन् त्यही सन्दर्भमा हिजो उपत्यकाका 3 जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सेवा स्थगित गर्ने निर्णय गरेको सन्दर्भमा आज हामी अन्तरसम्वादमा कुराकानी गरिरहेका छौँ हामीसँग हुनुहुन्छ काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल सिडु साहब जस्तो अब यहाँहरूले जुन अत्यावश्यक सेवा भन्नुभएको छ ती अत्यावश्यक सेवा अन्तर्गत चाहिँ के पर्छन् र अत्यावश्यक हुन नसकेका सेवाहरू चाहिँ के हुन्
अत्यावश्यक सेवा अन्तर्गत जस्तो शान्ति सुरक्षा सम्बन्धी काम चाहिँ हामी अत्यावश्यकमा राखेका छौँ हामीले शान्ति सुरक्षा जस्तो अब ठाडो निवेदन आउँछ होइन अब शान्ति सुरक्षाको काम सम्बन्धी त्यो एउटा अत्यावश्यक सेवा अन्तर्गत पर्छ भने अर्को यो अभद्र व्यवहार सम्बन्धी मुद्दा हुन्छ हाम्रो मुद्दाको कारवाही पनि हामी त्यसलाई स्थगन गर्दैनौँ र त्यस्तै यो कोभिडसँग सम्बन्धित भनौँ जस्तो सवारी पास व्यवस्थापनका कुराहरू भए होइन यसलाई पनि हामीले अत्यावश्यकमा राखेका छौँ भने त्यस्तै विपदसँग सम्बन्धित जस्तो अब अहिले यो बर्खाको समय छ त्यस कारणले बाढी पहिरोबाट हतात भएर त्यसमा राहत बाँड्नुपर्ने हुनसक्छ त्यसमा होइन राहत वितरण गर्नुपर्ने हुनसक्छ यस्ता सेवा बाहेक अन्य जस्तो नायरता नयाँ नायरता दिने प्रतिलिपि दिने राहदानी दिने त्यस्तै चाहिँ तपाईँको सङ्घ संस्था दर्ता गर्ने नवीकरण गर्ने हात हतियारको दर्ता गर्ने नवीकरण गर्ने अब जनरल टाइपका काम जुन काम अहिले नगर्दा केही फरक पर्दैन केही पनि फरक पर्दैन त्यो काम एक महिनापछि गरे पनि फरक पर्दैन भने यस्ता कामलाई चाहिँ हामीले जनरल टाइपको कामको रूपमा हामीले गणना गरेका छौँ र त्यस्ता कामहरूलाई हामीले अहिले टोटली स्थगित गरेका छौँ र अत्यावश्यक काम मैले अघि भने यो पास वितरणका काम र मुद्दा र शान्ति सुरक्षा सम्बन्धी काम चाहिँ हामीले अत्यावश्यकमा राखेर त्यस्ता सेवा चाहिँ हामी कन्टिन्यू गर्छौँ।
सुर साहब यहाँले जुन कुरा गर्नुभएको छ कि भनौँ न नागरिकता वितरणको सन्दर्भ प्रतिलिपि संस्था दर्ता पत्र पत्रिकाको कुरा राहदानी नवीकरणको कुरा परिचय पत्र वितरणको लगायतका कुराहरू भन्दा पनि बढी भीडभाड चाहिँ यो पासकै कारणले भयो। काठमाडौँ जिल्ला प्रशासन कार्यालय सहित उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयहरूमा मूल भीड़ चाहिँ यो सवारी पासकै लागि हो त्यसका कारणले नै संक्रमण चाहिँ बढी फैलिनमा मदद गर्यो भन्ने खालका टिप्पणीहरू आउने गरेका छन्। अब यो निर्णयले के त्यो चाहिँ हामीले अपेक्षा गरे अनुसार हुन्छ त?
यसमा चाहिँ के छ भने यहाँले भन्नुभएको जस्तै अब हामीले जस्तो पास वितरणको प्रणालीलाई पनि हामीले के गर्छौँ भने हामीले अब निवेदन हामी लिन्छौँ निवेदन लिएर बाहिरी गेटमै हामीले अब प्रोटोकल कडाईमा हामी जान्छौँ कि अब जस्तो तपाईँको नायरताको भिड तपाईँको परिचय पत्रको भिड तपाईँको राजधानीको भिड त अब हट्यो नि नसकेपछि अब पासको मात्रै हामी केन्द्रीकृत हुन्छ पासमा चाहिँ हामी पासलाई अब हामी अनलाइनबाट पनि दिन सकिन्छ कि भनेर हामी अनलाइनको पनि हामी एउटा विकल्प त्यो पनि हामीले सोचिरहेछौँ त्यसरी पनि हामीले गरिरहेछौँ र अब चाहिँ हामीले पास वितरण गर्दा पनि अब यो जुन छ नि प्रोटोकल मेन कुरो प्रोटोकल पालना गराउन नसकेको कारणले गर्दाखेरि हामीले स्थगित गर्नुपरेको यस सेवा स्थगन गर्नुपरेको हो। त्यस कारणले गर्दाखेरि अब चाहिँ प्रोटोकलमा हामी पालना गराउने कुरामा हामी एकदमै सचेत सतर्क हुन सक्छौँ र त्यो हिसाबले हामीले यो सेवालाई चाहिँ अगाडि बढाउने हाम्रो भनौँ न योजना छ तयारी छ।
जस्तो प्रोटोकलकै पालनाको सन्दर्भमा दुईटा पक्ष भयो एउटा यहाँहरू जसले पालना गराउने हो अर्को सेवाग्राही जसले पालना गर्ने हो यो दुईटा पक्षमा यहाँहरूको अनुरोध उहाँहरूले चाहिँ मान्न नसकेको अथवा मनाउन नसकेको अवस्था देखियो
कस्तो छ भने मान्छेको प्रवृत्ति क्या मैले अब हेर्दै जाँदा हामीले सबैले अनुभव गरेका छौँ जस्तो छ गते चाहिँ तपाईँको लकडाउन ओपन भइसकेपछि मानौ एउटा कर्फ्यू छुटो जस्तो गरेर चाहिँ तपाईँको मान्छेहरूले चाहिँ निर्बाध रूपमा क्या मास्क नलगाइ हिँड्नेदेखि लिएर त्यो देख्यौँ क्या हामीले हाम्रो अध्ययनले त देखाएको छ हामीले अनुगम निर्देशन गरेका छौँ त्यसले गर्दाखेरि मान्छेको यो प्रवृत्तिलाई कम गर्नको लागि एउटा भनौँ एउटा चाहिँ एउटा उपचारात्मक उपायको रूपमा हामीले भनौँ न यो जरिमानादेखि तपाईँको चाहिँ मान्छे अनुगमन गरेर मान्छेलाई सम्झाउने बुझाउने काम माइकिङ गर्ने हाम्रो चाहिँ 20-30 ठाउँमा माइकिङ गर्ने काम पनि हामीले गरेका छौँ तर त्यति गर्दा पनि मान्छेको त्यति चेत चाहिँ खुलेन क्या त्यसले गर्दाखेरि मान्छे कस्तो भइदियो भनेदेखि अब यो के हो र कोभिड यो खासै केही हुँदो रहेछ भन्ने खालको त्यो प्रवृत्ति चाहिँ देखियो त्यसले गर्दा अब यसरी यसलाई चाहिँ त्यत्तिकै छोडेर जाने हुँदा जुन झन्झन भयावह रूप यसले लिन सक्ने सम्भावनालाई दृष्टिगत गरेर एउटा केही न केही स्टेप त लिनुपर्ने छ किनभने अब हामी लकडाउनमा फर्किन हामी सक्दैनौँ त्यो सम्भावना छैन होइन किनभने अब हरेक कुरा यसका चाहिँ मल्टी इफेक्टहरू भनौँ न अब तपाईँको चाहिँ लकडाउनै मात्रै गरेर जाने भने भोकमारीको समस्या भोलि रोजगारीको समस्या हरेक त्यसका चाहिँ समस्याहरू देखिन सक्ने भएको कारणले गर्दा सेवालाई सहज बनाउने सन्दर्भमा तपाईँको व्यापार व्यवस्थालाई पनि सहजीकरण गर्ने सन्दर्भमा हामीले त्यो काम त्यस बिचमा नै काम गर्नुपर्ने छ। त्यस कारणले गर्दाखेरि अहिले मैले भने नि यो सिडिओ कार्यालयबाट प्रवाह हुने यी सेवाहरू जुन हामीले अहिले उल्लेख गरेका सेवाहरू नदिँदाखेरि अहिले केही पनि फरक पर्दैन होइन त्यस कारणले गर्दा फरक नपर्ने जस्तो अब व्यापारै बन्द गर्ने व्यवसाय नै बन्द गर्ने कृषि कार्य नै बन्द गर्ने सबै बन्द गर्ने भन्ने कुरा त हामी त गएको छैन मैले त्यो जानु पनि हुँदैन त्यस कारणले गर्दाखेरि तर त्यो सेवा प्रवाह गर्दाखेरि मैले भने नेपाल सरकारको
यहाँले त्यसो भनिरहँदा पनि अब समस्या के देखियो भने काठमाडौँकै कतिपय ठाउँहरूमा जहाँ संक्रमण देखियो व्यवसायीहरूलाई पसलीहरूलाई संक्रमण देखियो ती क्षेत्र सिल गरिए अस्पतालहरूमा संक्रमण देखियो अस्पतालै सिल गरिएको अवस्था अब एकातिर त्यो जटिलता अर्कोतिर यहाँले भने जस्तो पूर्ण लकडाउन गर्न सकिने अवस्था छैन किनभने मानिसहरू के पनि भन्थे भने बीचमा हामीले चाहिँ लकडाउन अलि कडाई गरेको बेलामा नेपाल सरकारले कडाई गरेको बेलामा कि रोगले कहिले मरिन्छ भोकले त अहिले नै मरिन्छ त्यो सन्दर्भ पनि यहाँले अघि जोडिसक्नुभयो अब यो जटिलतै जटिलताहरू छन् यसको विभिन्न चाहिने फ्याक्टरहरू छन् विभिन्न पाटाहरू छन् यद्यपि अवस्था कहाँसम्म जाने देखियो भने अस्पतालहरूमा अब हिजो मात्रै पनि स्वास्थ्य मन्त्रालयले गरेको पत्रकार सम्मेलनमै के पनि के भन्यो भने अस्पतालहरूमा अब ठाउँ छैन जति सिट हामी जति संख्याको कुरा गर्थ्यौँ ती संख्याहरू करिब करिब भरिन थाले कतिपय अस्पतालहरूमा संख्या भरिएर पनि बढी चाहिँ मानिसहरूलाई अब यताउता राखेर पनि व्यवस्थापन गरिएको अवस्था छ यो जटिलता अब बढ्दै जान्छ किनभने 136 ठाउँमा संक्रमित देखिएको छ यो हिजोको चाहिँ डाटा हो अब आज यो बढ्ने देखिन्छ अब यी सबै कुराहरू हेर्दाखेरि फेरि तथापि पनि मानिसहरूको अपेक्षा त यहाँहरूमै जान्छ, किनभने अहिले सरकारले स्थानीय स्तरलाई एउटा चाहिँ भूमिका दिएको छ कि स्थानीय स्तरमा सिल गर्ने, लकडाउन गर्ने, सटडाउन गर्ने लगायतका भूमिकाहरूको सन्दर्भमा. अब आम मानिसहरूको दुईटा चाहिँ पक्ष छ. एउटा पक्ष के छ भने होइन सरकारले कडाई गरिदिए हुन्थ्यो भन्ने पक्ष, अर्को होइन कडाई गरे पनि के हुन्छ र समस्याको समाधान त होइन भन्ने पक्ष. अब यो दुईटा पक्षलाई मिलाएर अब समस्यालाई अझै चाहिँ अब न्यूनीकरण गर्नेतर्फ लैजाने सन्दर्भमा के हुन सक्छ?
अब यसमा चाहिँ के छ भने तपाईँले यो परिस्थिति जटिल हो, यो सबैले बुझेको कुरा हो. यो जटिल परिस्थिति बीचमा हामीले गुज्रिनुपर्ने अवस्था छ है. अब यहाँले भन्नुभएको जस्तै अहिले स्थानीय पालिकाहरूलाई हाम्रो अनुरोध के छ भने क्वारेन्टाइनको व्यवस्थापनमा उच्च प्राथमिकता दिनु पर्यो स्थानीय पालिकाले. पालिका स्तरमा तपाईँको क्वारेन्टाइनको व्यवस्था नभएको कारणले गर्दाखेरि अलिकति जुन यो तथ्याङ्कले पनि के देखाउँछ भने भोलि क्वारेन्टाइनको अभाव हुने, आइसोलेसनको अभाव हुने, हस्पिटलको अभाव हुने यो स्थिति देखिँदैछ. त्यस कारणले गर्दाखेरि यो भए भए स्थितिमा जानुभन्दा अगाडि नै हामीले पूर्व सतर्कता अपनाएर हामी सोसल आइसोलेसनमा बस्ने कुरा त छँदै नै छ. त्यो सबै व्यक्तिले बुझ्नुपर्ने कुरा हो त्यो चाहिँ होइन. तर त्यति हुँदाहुँदै नै व्यवस्थापकीय जटिलताको कारणले गर्दाखेरि क्वारेन्टाइन अभावको स्थिति अहिले देखिन थालेको छ. त्यस कारणले गर्दाखेरि अब अहिले भएका क्वारेन्टाइनलाई आइसोलेसनमा परिणत गर्नुपर्ने जरुरी देखिन्छ होइन. त्यस कारणले गर्दाखेरि अहिले भएका क्वारेन्टाइनलाई आइसोलेसनमा परिणत गर्ने र थप क्वारेन्टाइनको व्यवस्थापनमा हामीले जोड दिने, सबैले जोड दिनु पर्यो. यो अब अहिले के देखिन्छ भने तपाईँको चाहिँ यो गृह मन्त्रालय लगायत केही मन्त्रालयको मात्रै यो जिम्मेवारी हो भन्ने जस्तो देखिया छ अहिले. त्यो हो, त्यो कुनै पनि हालतमा हुनुहुँदैन, किनभने भोलि तपाईँको आउटब्रेक भयो भने त्यसको जिम्मेवारी सबै लिनुपर्ने हुन्छ. त्यस कारणले गर्दा अहिले चाहिँ प्रत्येक पालिकाले प्रत्येक जस्तो अहिले यहाँ नागरिक समाज पनि हुनुहुन्छ, नागरिक समाजको भूमिका खोइ अहिले देखिएको छैन कि. वास्तवमा नागरिक समाजले पनि जस्तो टोल टोलमा सूचना दिने, त्यहाँ सिल गर्नमा मद्दत गर्ने, बाहिर ननिक्लिनु भन्न सकिँदैन. त्यो नागरिक अगुवाहरू चाहिँ त्यसरी अगाडि बढ्न सकिँदैन, त्यो देखिया छैन. त्यस्तै एनजिओ छन् यहाँ, त्यत्रा तमाम एनजिओहरू छन्, एनजिओको भूमिका खोइ अहिले जिरो, केही पनि देखिया छैन. त्यस कारणले एनजिओले पनि त सरकारलाई सहयोग गर्न सक्छ कोभिड नियन्त्रणमा, आफ्नो स्वतस्फूर्त भूमिका हुँदैन, त्यो पनि देखिया छैन. त्यस कारणले गर्दाखेरि सबै बस्ने घरभित्र बसेर यसो भन र उसो भन भनेर यो भन्न चाहिँ एकदम मलाई चाहिँ स्वाभाविक लाग्दैन. त्यस कारणले गर्दाखेरि सबैले गर्नु पर्यो. जे हो ठिक छ, कोर भूमिका कोर जिम्मेवारीमा आएको पदाधिकारीले गर्ने कुरा आफ्नो ठाउँमा छ. त्यस कारणले सबैले गर्नु पर्यो क्या. यो टोल टोलमा तपाईँको एउटा चाहिँ नागरिक अगुवा चाहिँ टोलमा चाहिँ एउटा समूह बनायो, त्यो समूह जस्तो आमा समूह होला, युवा समूह होला, होइन, त्यस्तो समूह बनाएर टोल टोलमा सुरक्षा दिने, आफ्नो सुरक्षा, आफ्नो टोलको सुरक्षा दिने, कहाँ को मान्छे बाहिरबाट आएको छ, को मान्छे बाहिर निस्केको छ, जसलाई हिँडेछ, मास्क लगाएछ भने त्यसलाई त्यहाँ ऱ्याक गरिदिने, त्यो गर्नुपर्छ. त्यस कारणले गर्दाखेरि त्यो एउटा कुरा छ भने अर्को कुरा के छ भने तपाईँको चाहिँ नि तपाईँको क्वारेन्टाइनको व्यवस्थापनमा प्रत्येक पालिकाले ध्यान दिनु पर्यो क्या. प्रत्येक पालिकाले सरकारले गरेको जस्तो सङ्घीय सरकारले गरेको अहिले चाहिँ तपाईँको मनोमन हस्पिटल एउटा, तपाईँको इचङ्गु बस्ती लगायतका केही ठाउँहरूमा क्वारेन्टाइनको व्यवस्थापन मिलाएको छ. त्योभन्दा बाहेक पनि अरू जरुरी पर्न सक्छ. त्यस कारणले गर्दाखेरि प्रत्येक पालिकामा क्वारेन्टाइन व्यवस्थित खालको क्वारेन्टाइन बनाउनु पर्छ. यसलाई पहिलो प्रायोरिटी दिनु पर्यो अरूभन्दा भन्ने मलाई लाग्छ. त्यस कारणले गर्दाखेरि सबै मैले भने सबैसँग जोडिएको विषय हो, सर्वपक्षीय सरोकारको विषय हो, सर्वपक्षीय चासोको विषय हो. त्यो विषयमा सबैले चाहिँ एकीकृत भएर अरू कुरालाई छोडिदिएर यसमा यसको व्यवस्थापनमा, यसको सहजीकरणमा, यसको नियन्त्रणमा, यसको अनुगमनमा लाग्नु परेन र परेन सबैले लाग्नु पर्यो. त्यस कारणले गर्दाखेरि म के अनुरोध गर्न चाहन्छु भने स्वास्थ्य मन्त्रालयले दिएको प्रोटोकल, नेपाल सरकारले जारी गरेको प्रोटोकल अनुसार काम गर्ने सबैले, सेवा प्रवाह गर्दा पनि त्यो प्रोटोकललाई अनिवार्य रूपमा ध्यान दिने होइन. र अर्को चाहिँ तपाईँको नियन्त्रणको पक्षमा तपाईँको काम गर्दाखेरि तपाईँको टोल टोलमा सबै युवाहरूले सक्रिय भएर चाहिँ यो कोभिडलाई नियन्त्रण गर्नको लागि सबै लाग्यो भनेदेखि यो सजिलो नियन्त्रण हुनसक्छ. त्यस्तो भए भए स्थिति आउन सक्दैन भन्ने मलाई लाग्छ. तर तपाईँ पनि जिम्मेवार नहुने, म पनि जिम्मेवार नहुने, उसले गरे हुने उसको काम भनेर त्यसरी तपाईँ हात छडाएर अनु छडाएर बस्नुभयो भने चाहिँ भोलि यसको भएपछि सबैले बेहोर्नुपर्ने हुन्छ जस्तो मलाई लाग्छ.
शिर साहब, हामी अब करिबुरी अन्त्य अन्त्यमा छौँ. केही समय अगाडिसम्म पनि काठमाडौँ सुरक्षित छ भन्ने खालको एउटा सन्देश प्रवाहित भयो, जसका कारणले मुलुकका विभिन्न ठाउँबाट मानिसहरू काठमाडौँ आए. रोजीरोटीको सन्दर्भ पनि जोडिएको थियो, किनभने कैयौं महिना हामीले लकडाउन झेल्यौं. यी सबै कुराहरू त छँदैछन्, यसका जटिलता के हो भने नाकामा प्रवेश जुन चाहिँ हामीले कडाई 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 भनिरह्यौं तर त्यो अनुसारको कडाई भएन भन्ने खालको गुनासोहरू एकातिर छ. अर्कोतिर पासको सन्दर्भमै पनि एउटा जिज्ञासा जरुरी छ कि जसरी पास वितरण भयो त्यसमा पनि कहीँ कतै पासलाई चाहिँ आवश्यकता अथवा त्योभन्दा पनि अझै बढी अत्यावश्यकता भन्दा पनि शक्तिका रूपमा लिएर होइन मसँग त पास छ भन्ने जुन चाहिँ प्रवृत्ति बढ्यो त्यसले चाहिँ जोखिम बढाउनमा काम गर्यो भनेर आलोचना हुने गरेका छ. यहाँ काठमाडौँ जिल्लामा सबैभन्दा बढी पासको दबाब भएको सिडिओ कार्यालयको सिडिओ साहब हुनुहुन्छ. के हो अब यसमा के कति हाम्रा चाहिँ नि भनौँ न कमी कमजोरी रह्यो, हामी केही चुक्यौँ कि अथवा यसलाई अब हामी कसरी अगाडि बढाउँछौँ?
हजुर, यसमा चाहिँ के छ भने पासमा चाहिँ के छ भने पासमा अब दबाब त स्वाभाविक रूपमा अलिअलि आइ नै हाल्छ. तर पनि हामीले नियन्त्रण गरेका छौँ, त्यसलाई कन्ट्रोल गरेका छौँ। कतिपय मान्छेहरू रिसाउनु पनि भएको छ होइन, तर पास कन्ट्रोल के को लागि गरेको भन्दाखेरि तपाईँको सङ्क्रमण नफैलियोस्, तपाईँ कन्टिमिनेटेड नहुनुहोस् भन्ने हिसाबले हामीले पासलाई नियन्त्रण गऱ्यौँ। त्यसलाई हामीले जे जस्तो अब अहिलेसम्म अब करिब 5 महिना भयो हामीले त्यही सिस्टममा गएको छौँ, त्यही सिस्टममै जान्छौँ हामी। र म अनुरोध के गर्न चाहन्छु भने जथाभावी नहिँडिदिनुहोस्, अहिले अहिले भेटघाट पनि अहिले कम गरिदिनुहोस् तपाईँले होइन, अहिले तपाईँ तपाईँ घरमा गएर भेटघाट गर्ने अब घरको मान्छे यहाँ आउने यस्तो खालको अत्यावश्यक बाहेक नहिँड्नुहोस् भन्ने नेपाल सरकारको पनि अनुरोध हो र हाम्रो पनि अनुरोध यही हो। त्यस कारणले गर्दा पासको स्टाफलाई तपाईँले यसमा यो काम गरेर तपाईँले सहयोग गरिदिनु होला। र जहाँसम्म नाकाको कुरा गर्नुभयो, 5 नाकाबाट काठमाडौँ उपत्यका प्रवेश अहिले हुन्छ, किनभने सङ्घीय राजधानी हो यो चाहिँ, अब 17 जिल्लाको सङ्गम स्थल भएको कारणले गर्दा स्वाभाविक रूपमा जनसङ्ख्याको बढी चाप पनि छ, बसोबास पनि छ। त्यस कारणले गर्दाखेरि नाकाको कुरा गर्दाखेरि यो थानकोट नाका अलिकति बढी, थानकोट र यो सागर नाका चाहिँ अलिकति बढी चाप देखेको देशमा। र यसमा पनि हामी म के भन्न चाहन्छु र गृह मन्त्रालयले के भनेको छ भन्दा प्रत्येक जिल्ला प्रमुख जिल्ला अधिकारी जीवहरूलाई चाहिँ परिपत्र पनि गरेको छ र स्रोतमै कन्ट्रोल गर्ने
होइन। हजुर, यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि यहाँलाई धेरै धन्यवाद।
हस् थ्याङ्क यू। हस्
उहाँ हुनुहुन्थ्यो काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, अन्तरसम्वादमा कुराकानी गर्नुहुँदै प्राविधिक मित्र शंकर भण्डारी सहित सन्तोष रेग्मी बिदा हुन्छु। हवस् त, नमस्कार।